تفسیر دیکھتے ہیں اب انہی آیات کی.
انما الصدقات, بے شک صدقات تو. یہاں صدقات سے مراد ہے فرض صدقات, وہ کون سے ہوتے ہیں؟ زکات, نظر مانی ہوئی اور صدقہ فطر, یہ فرض ہیں. للفقرائی, نمبرنگ کر لیجیے آیت کے ساتھ, فقیروں کے لیے ہے. میں اس کا سارا روٹ بھی بتاتی جاتی ہوں, تھوڑی لفظی وضاحت ایک قسم کی ہم کر لیتے ہیں. فقرا فقیر کی جمع ہے, فقیر. فا قافرا, فقر سے ہے یہ لفظ, کمر کے مہرے کو کہتے ہیں فقار. تو فقیر کس کو کہتے ہیں؟ امام راغب ہے ایک اہل لغت میں سے, ان کی ڈکشنری میں لکھا ہے کہ فقیر وہ ہے جس کی ریڑھ کی ہڈی ٹوٹ چکی ہو. آپ نے کبھی اردو میں یہ لفظ سنا ہوگا, کمر توڑ مہنگائی. تو اس میں بھی کیا ہوتا ہے کہ غریبوں کی کمر ٹوٹ جاتی ہے. کمر کیسے ٹوٹتی ہے؟ آپ نے شاید کبھی اس پہ غور کیا کہ نہیں, لیکن میں آپ کو غور کروانا چاہ رہی ہوں. کمر ٹوٹتی ہے سامان اٹھا اٹھا کے, یعنی اتنی محنت کرتے ہیں لوگ کہ ان کی کمریں ٹوٹ گئیں. یہ کوئی خالی محاورہ نہیں ہے, حقیقت میں ایسے بعض دفعہ لوگ کمر پہ سامان اٹھا کے ایک جگہ سے دوسری جگہ جاتے ہیں. تو ایسے لوگ کہ یعنی جن کو پوری نہیں جن کی پڑتی, اور ان کو پھر اس کے لیے بہت زیادہ سامان بھی اٹھانا لگ پڑتا ہے. سامان اٹھانے کی وجہ سے کمرے ان کی چھپ جاتی ہے, یا قرضوں کے بوجھ سے. اس طرح کے تمام معاملات کے ساتھ ان کا یہ معاملہ ہوتا ہے. اور کس کے لیے؟ نمبر دو لگائیے, ول مساکین. مساکین مسکین سے ہے, سین کاف نون اس کا روٹ ہے, خستہ حال کے معنی میں. عام حاجت مندوں کی نسبت زیادہ خستہ حال. یہ درجے ہیں مختلف, فقیر ایک درجہ ہے اور مسکین پھر دوسرا درجہ, یعنی اس سے زیادہ اوپر کا. پھر تیسرے ہیں والعاملین علیہا, اور عمل کرنے والے اس پر. آپ دیکھ رہے ہیں کہ علیہا, ہا کی ضمیر مؤنث ہے نا, کس پر؟ زکات پر. اس سے مراد ہیں کارندے, ورکرز, محکمہ زکات کے کارندے جو زکات کے لیے کام کریں, عمل کرنے والے, عامل. عامل کی جمع عاملین. اور کون؟ والمؤلفت قلوبهم, اور محبت دلانے کے لیے دلوں کے. مؤلفہ کا لفظ جو ہے اس پہ تھوڑی سی توجہ کیجیے گا, حمزہ لام فا اس کا روٹ ہے. الفت اردو میں ہم بولتے ہیں, الف کا معنی ہوتا ہے ملانا, الفت اسی سے ہے, کیونکہ الفت میں بھی ساتھی کو ملنے کی تمنا ہوتی ہے. تو کون لوگ ہوئے؟ جن کے دل الفت دلائے گئے. کہ کتابوں کے شروع میں ایک لفظ سنا ہوگا تالیف, یہ کتاب, اس کتاب کی تالیف فلانے کی. تو تالیف لفظ بھی اسی سے ہے. کتاب جوڑی جاتی ہے نا, مختلف چیزیں ادھر سے لے کے اور ادھر کر کے پھر اس کو سیٹ کیا جاتا ہے, تو وہ تالیف کرنا ہوتا ہے. تو یہاں ال جو ہے نا, یہ بمانی اللذی ہے. اللذی مؤلفہ, یہ معنی ہے اس کا, یعنی جس کو رغبت دلائی گئی. یہاں مراد وہ لوگ ہیں جن کو دین کی رغبت دلانی ہے, ابھی وہ مسلمان نہیں ہوئے. آگے ہے, نمبر بھی ڈالتے جائیے ساتھ ہی ساتھ, کتنے مد ہیں, کتنے مصرف ہیں زکات کے مال کے. فقراء نمبر ون, مساکین نمبر ٹو, والعاملین علیہا تھری, اور والمؤلفت قلوبهم نمبر چار. اور اگلا ہے وہ فر رقاب. فر رقاب, رقاب کا لفظ رقیبہ سے ہے, را قاف با, گردن کو کہتے ہیں. مراد ہے اس سے غلام آزاد کرنا. اب گردن آزاد ہوگی تو باقی جسم بھی آزاد ہو گیا نا, تو گویا کہ گردن آزاد کرانے سے مراد غلاموں کو آزاد کرانا. اگلا نمبر لکھیے, والغارمین. غارم کی جمع غارمین, قرض اور تاوان کے اندر جو لدا ہوا ہے, قرض خواہ. غرم کہتے ہیں نا قرض کو, تاوان کو, ہر وہ چیز جس کا ادا کرنا لازم ہو. تو غارم جو قرضے میں دب چکا. اور اگلا نمبر ہے وفی سبیل اللہ, اللہ کے راستے میں. فی معنی میں اور سبیل راستہ اللہ کا, یہ کون سا ہے اس کی تفصیل ہم دیکھیں گے. وابن السبیل نیکسٹ, ابن سبیل. ابن کہتے ہیں بیٹے کو, سبیل کہتے ہیں راستے کو. عربی میں جو شخص زیادہ کام جو کرے اس کو اس کا بیٹا کہہ دیتے ہیں. تو وابن السبیل سے مراد ہے کنٹینیوس ٹریولر, جو ہر وقت سفر میں رہے. آج ادھر سے اٹھے, ادھر ادھر سے گئے ادھر, تو گویا کہ سفر کی حالت میں رہنے والا. یہ ہے بات زکات کے اور فرض صدقات کی. کس نے کی ہے؟ فریدتم من اللہ، یہ اللہ کی طرف سے فرض ہے. یعنی اس حکم کو سننے سے پہلے دل کو تسلی میں رکھ لو کہ یہ اللہ کے بتائے ہوئے ہیں، یہ رسول نے نہیں بتائے. اور واللہ علیم حکیم، اور اللہ تعالی علم والے اور حکمت والے ہیں، جاننے والے. تو ایک مختصر سی آیت میں پورا نظام زکوٰۃ پیش کر دیا گیا. اللہ تعالیٰ نے مسلمانوں کو ایک گائیڈ لائن دی، اور باقی اس کی باتیں حدیث سے ملتی ہیں جو کہ نبی صلی اللہ علیہ وسلم کے عمل اور اقوال کی روشنی میں ہے. تو آئیے ذرا آیت کو دوبارہ کھولتے ہیں. انما الصدقات للفقراء، بے شک صدقات فقیروں کے لیے ہیں. کون سے صدقات؟ فرض صدقات. وہ کون سے ہوتے ہیں؟ زکوٰۃ، اور اسی طرح سے کوئی نظر مانی ہوئی تھی، پہلے تو فرض نہیں تھی لیکن اب آپ نے اپنے اوپر فرض کر لی. اسی طرح عشر، اسی طرح صدقہ فطر، زکوٰۃ، یہ ساری چیزیں اسی کے اندر آتی ہیں. کس کے لیے ہے؟ پہلی مد کیا ہے؟ للفقراء، فقیروں کے لیے. ہم دیکھ چکے کہ فقیر کا اصل کہاں سے ہے، لیکن فقیر لفظ ہمارے ہاں صرف بیگرز کے لیے آتا ہے، لیکن حقیقت یہ ہے کہ ایسا نہیں ہے. فقیر کا لفظ اور بھی کچھ معنوں میں آتا ہے. مثلا کیسے؟ چار اس کے معنی جو ہے وہ ایک ڈکشنری ہے، اس میں آتے ہیں، امام راغب ہی کی ڈکشنری ہے. ایک کہتے ہیں کہ فقر نفس. فقر نفس کیا ہوتا ہے؟ مال کتنا بھی ہو دل نہیں بھرتا، دل میں حرص ہے، لالچ، تو ایسا شخص تو واقعی فقیر ہے. پھر اسی طرح فقیر کا استعمال کس پہ آتا ہے؟ صرف اتنی روزی ہے کہ ضرورت پوری ہو، جمع نہ کر سکے. اتنی روزی ہے کہ صرف ضروریات پوری ہو رہی ہیں، ہینڈ ٹو ماؤتھ والا معاملہ ہے، لیکن ذرا سی کوئی بات ادھر سے ادھر آتی ہے تو پھر انسان کو مشکل ہونے لگتا ہے کہ اب معاملہ میرا کیسے پورا ہو. اسی طرح اللہ کا محتاج ہونا، یا ایھا الناس انتم الفقراء الی اللہ، سورۃ فاطر کی آیت ہے کہ لوگوں تم اللہ کے سامنے محتاج ہو، تم کمزور ہو، تم چھوٹے ہو، بہت کچھ ہونے کے باوجود بھی ہمارے پاس کچھ نہیں ہوتا. اسی طرح بھلائیوں کا فقیر ہونا، انی لما انزلت الی من خیر فقیر، کہ اللہ میری حیثیت تیرے سامنے کیسی ہے کہ تو مجھے جو بھی دے دے مجھے اس کی ضرورت ہے. اور حقیقت ہے کہ زندگی میں بعض لمحے ایسے آتے ہیں کہ انسان کو لگتا ہے کہ جو ہے وہ بھی تھوڑا ہے، اور ہونا چاہیے، کچھ اور ہونا چاہیے. خاص طور پہ ایک چیز جب ہوتی ہے تو پھر اس کے ساتھ دوسری بھی نہیں رہتی، یعنی ایک چیز نہ ہو تو دوسری بھی نہیں رہتی. جیسے غربت ہوتی ہے تو آپ دیکھیں کبھی آٹا ختم ہے تو کبھی چاول ختم ہے، کبھی بچوں کی فیس کا خرچہ آ گیا تو کہیں کچھ اور آ گیا. تو یہ ساری چیزیں جو ہیں یہ انسان کے لیے پھر غربت کا باعث بن جاتی ہیں، جو اس کو مشکل میں ڈالتی ہے. تو پہلی چیز، پہلی مد جس میں کسی کو بھی خاص طور پہ زکوٰۃ کا مال یا کوئی بھی فرضی صدقات دیے جا سکتے ہیں، وہ کون سی ہیں؟ فقیر لوگ، ہینڈ ٹو ماؤتھ لوگ، کہ جن کے ہاتھ میں کچھ ہے ہی نہیں. اسی کا متضاد غنی ہوتا ہے، یعنی فقیر کا اپوزٹ غنی ہوتا ہے. مثلا یتیم، بیوہ، بے روزگار انسان، حادثات کا شکار لوگ، جن کو کسی کلیمیٹی کی وجہ سے ان کا مال نکل گیا، ان کے ہاتھ سے کاروبار تھا لیکن سب آگ لگ گئی، بینکرپسی ہو گئی، ایسٹس تک ختم ہو گئے، یعنی کوئی بھی ایسی چیز کہ اب کوئی چیز نظر نہیں آتی کہ جس سے معاملہ کیا جائے اور وہ اپنا کام بہتر طریقے سے کرے. تو یہاں فقیر کے ساتھ اگلا لفظ جو مسکین ہے، حالانکہ بعض دفعہ فقیر اور مسکین ایک ہی معنی میں آتے ہیں، لیکن چونکہ یہاں الگ الگ ہیں تو دونوں کا فرق بھی ہمیں معلوم ہونا چاہیے. یعنی فقیر کو مسکین اور مسکین کو فقیر کہا جاتا ہے، لیکن تھوڑا سا ان میں فرق ہے. اور وہ کون سی ہے؟ کہ جو حاجت مند ہوں اور اپنی حاجات اور ضروریات کو پورا کرنے کے لیے مطلوبہ وسائل اور رقم سے محروم ہوں، ان کو فقیر کہا جاتا ہے. مسکین کی تعریف نبی صلی اللہ علیہ وسلم نے کیا بتائی؟ مسکین وہ نہیں جو گھومتا پھرتا ہے، ایک ایک یا دو دو لقمے یا کھجور کے لیے گھر گھر پھرے، بلکہ مسکین وہ ہے جس کے پاس اتنا مال بھی نہ ہو جو اسے بے نیاز کر دے، نہ وہ اپنی ایسی مسکنت اپنے اوپر طاری رکھے کہ لوگ غریب اور مستحق سمجھ کر اس پر صدقہ کریں، اور نہ خود سوال دراز کرے. یہ صحیح بخاری اور مسلم کی روایت ہے. कि मतलब जो बेचारा घर बैठा हुआ है, अब ये भी नहीं कि ढूंढ रहा है, फिर रहा है, भाग रहा है, इसे मांग, उसके घर जा, उसके जा, उसके जा, इस तरह का नहीं है, बल्कि वो अपने मामले को अपने तक रखता है, अल्लाह ताला पे मामला रखता है। और मिस्कीन का लफ्ज भी तो सकना से है ना, मस्कन घर को कहते हैं, यानी जो घर में बैठ जाए, किस कोई जरूरत नहीं दुनिया में उछल उछल के निकलने की, बस चुप करके बैठ जाओ, जितना लोगों से मिलेंगे उतने खर्चे करने पड़ेंगे, जितनों के घर जाएंगे फिर उतनों को बुलाना पड़ेगा, जितनों से गिफ्ट लेंगे फिर उतनों को देने पड़ेंगे, यानी जिसको कहते हैं ना अपना सर छुपा लेना, सफेद पोशी वाली कैफियत। इसलिए हजरत इब्ने अब्बास रजी अल्लाह तआला अन्हु कहते हैं, मिस्कीन कौन है? गदागर जो घूम फिर कर और लोगों के पीछे पड़कर मांगता हो, और फकीर वो है जो नादार होने के बावजूद सवाल से बचे और लोगों से किसी चीज का सवाल ना करे। बिल्कुल उससे उलट, जो पहली तारीफ थी उससे ऑपोजिट। ये इब्ने अब्बास का कॉल है, इब्ने इमाम इब्ने कसीर ने इसको नकल किया है, लेकिन इसमें दोनों में बात वही है कि फकीर जो है वो सवाल कर लेता है, लेकिन जो मिस्कीन होता है वो अमूमन सवाल नहीं करता, उसका मामला जो है वो थोड़ा सा पहले के साथ से फर्क होता है। तीसरी चीज, वल आमिलीन अलैहा, इस पर काम करने वाले। ये आमिलीन अलैहा कौन है? कि जो जकात के निजाम को चलाने के लिए जो महकमा बना है उसमें काम करते हैं। आमिल, आमिलीन, उसी की जमा है, यानी कुछ लोग ऐसे होते हैं जो सदका खैरात की बांट में काम करते हैं। क्योंकि आप देखिए कि ये ऐसा नहीं है कि ये एक दो बंदों का काम है, जब मुस्लिम हुकूमत होती है तो उसका फर्ज है कि वो लोगों से साल के बाद जकात वसूल करे। नबी सल्लल्लाहु अलैहि वसल्लम भी लोगों के पास भेजा करते थे, कबीलों में जाते थे, जिसको आज के दौर में तहसीलदार भी शायद कहते हैं, कि लोगों से जाके तकाजा करना, उनके माल का हिसाब लगाना और उनसे लेना। अब जाहिर है कि ये फुल टाइम कमिटेड काम है, जो लोग ये काम कर रहे हैं फिर उसके साथ उसके अपने जाती जो हालात हैं, जो मामलात हैं, उसकी भी तो जरूरत पूरी होगी ना। तो वो जरूरत कैसे पूरी होगी? जकात के माल से अगर उसको तनख्वाह दे दी जाती है तो ठीक है। यहाँ याद रखिए कि जकात का माल नहीं वो ले रहा है ऐसा माल, बल्कि वो अपनी उजरत ले रहा है, अपनी पे ले रहा है। और अगर लोगों को हम इस तरीके की उजरतें नहीं देते तो नतीजा क्या निकलता है? कि लोग फिर इस काम में कमिटेड नहीं होते। बिल्कुल ऐसे ही तरह जिस तरह को फुल टाइम अगर आपको अपने आप को डिवोट कर लेता है किसी मस्जिद से या किसी इदारे से या दीन के काम से, तब अगर आप उसके साथ मामला ऐसा कर देते हैं कि जिसकी वजह से उसको माल नहीं देते, तो वो कैसे खाएगा कहाँ से और कमाएगा कहाँ से? और नतीजा क्या होगा कि फिर वो बिल्कुल अपने आप को उस काम का हक देने के काबिल नहीं समझेगा। फिर इसी तरह अगले लोग कौन है? वल मुअल्लफती कुलूबहुम, वो लोग जिनके दिलों को रग़बत दिलाने। मैंने आपको बताया था कि अल्लज़ी के मानों में है यहाँ अल, और मुअल्लफ उल्फ उल्फत से है, यानी कुछ लोग ऐसे होते हैं जो अभी मुसलमान हुए नहीं लेकिन होने के करीब है, यानी ये एक वाहद शिक है पूरे ज़कात के माल में जो चंद कंडीशंस के साथ किसी गैर मुस्लिम को दी जा सकती है, इसके अलावा नहीं। और वो कौन? कि जो रग़बत रखते हैं लेकिन अगर उनको हम दे देते हैं तो उनका दिल माइल हो जाता है। ये माल के अंदर यानी एक कशिश है कि इंसान जितना ज्यादा ये इसके साथ अपने आप को करीब करता है उतने ही काम आसान होते हैं। बहुत सारे काम सिर्फ माल की वजह से आसान होने लगते हैं। तो लिहाजा मुअल्लफ़ति कुलूब दो किस्म के, बल्कि तीन किस्म के लोग होते हैं। नंबर एक, वो काफिर जो कुछ कुछ इस्लाम की तरफ माइल हो और इसकी मदद करने से ये उम्मीद हो कि वो मुसलमान हो जाएगा, उसको भी दे सकते हैं। इसी तरह दूसरी इसकी सूरत बनती है नो मुस्लिम, न्यू मुस्लिम पीपल, जिनको इस्लाम पर मजबूती से कायम रखने के लिए माल की जरूरत होती है। क्योंकि जब देखिए कोई मुसलमान होता है ना, तो फिर उसके घर वाले अमूमन उसे कतरे ताल्लुक कर लेते हैं, बाज लोग अपने घर माल जायदादें छोड़ देते हैं। तो अगर ऐसे वक्त में अगर इस्लाम या मुसलमान आगे उनको सपोर्ट ना करे तो पलटने का डर होता है ना, एक तो वैसे स्ट्रेस में फिर माली बोझ भी पड़ा, और कितने बेचारे पलट जाते होंगे इन्हीं वजूहात की वजह से। तो ऐसे लोगों पे भी माल खर्च किया जा सकता है। इसी तरह तीसरे, वो लोग जिनकी मदद देने से ये उम्मीद होगी कि मुसलमानों पर हमला नहीं करेंगे, या अगर कोई नॉन मुस्लिम हमला कर देता है उस जगह पे तो ये मुसलमानों का तहफ्फुज़ करेंगे,
یعنی سرحدوں کے قریب رہنے والے لوگ کرسچین ہیں، نان مسلم ہیں، لیکن مسلمان ملک ہے. اب ڈر ہے کہ اگر کسی ساتھ والے ملک نے حملہ کیا تو یہ کہیں ایسا نہ کہ دشمن ان کو اپنے ساتھ ملا لے. تو یہ قسم کی صلہ رحمی کہہ لیں یا ایک حسن سلوک ایسا ہوگا کہ جس کی وجہ سے یہ لوگ پھر اس کام کے اندر مدد کریں گے. پھر اسی طرح فرمائے وہ پھر رقاب اور گردنوں میں. یہاں فی کے بعد رقو کا لفظ محذوف ہے، فی رقل یعنی جیسے رق ہوتا ہے نا چھڑانا، گردنیں آزاد کروانا، لیکن یہاں بس پھر رقاب کہہ دیا کیونکہ گردن آزاد ہوئی تو سب کچھ آزاد ہو جاتا ہے. اس سے مراد اس دور کے اندر غلام تھے جن کی گردنیں پھنسی ہوئی تھیں کسی کی غلامی کے بندے میں. آج کے دور میں اس سے مراد وہ قیدی بھی ہیں جو بے گناہ کسی جگہ بند کر چکے دیے گئے، جن کو بغیر کسی وجہ کے رکھا گیا. بعض کہتے ہیں کہ اس سے مراد وہ مکاتب غلام. مکاتب کیا ہوتے ہیں؟ جو یہ کتابت کر لیتے ہیں کہ ہم آزاد ہونا چاہتے ہیں. سورت نور میں انشاءاللہ ہم اس کی تفصیلات پڑھیں گے جا کے. تو وہ کہتا ہے اچھا بھی مجھے غلام نہیں رہنا، مجھے بتاؤ میں کتنے پیسے دوں کہ تم مجھے چھوڑ دو گے. مالک کہتا ہے تم $10,000 دے دو. اب غلام کے 10,000 ڈالر نہیں ہے. پھر وہ کیا کہتا ہے، ٹھیک ہے آج سے میں تمہارے پاس جو کام کرتا ہوں تم اس کو میری پے سمجھو، کہ میں ہر مثال ہے $5 پر آور تم دو گے تو اتنے دن کام کروں گا، اتنے مہینے کے یہ $1,000 پورا ہو جائے گا. جس دن وہ 1,000 پورا ہو جائے گا اس دن میں آزاد ہوں. اس کو مکاتبت کہتے ہیں. اور حدیث میں کہ اگر کوئی غلام مکاتبت کرنا چاہے تو مالک پہ فرض ہے کہ وہ اس کو قبول کرے، اس کو غلامی سے آزاد کرے. ٹھیک ہے، تو ایسا شخص ہے جو غلامی سے نکلنا چاہتا ہے تو پھر اس کے لیے اگر آپ مال لگاتے ہیں تو اس کی مدد کرنی چاہیے. بلکہ حدیث میں تو مالک کو بھی یہ رغبت دلائی گی کہ تم خود اپنے مال سے اب اس کی مدد کرو، دینا اس نے تمہیں ہی ہے لیکن تم اس کو دو تاکہ وہ تمہیں واپس دے. اتنا اچھا عمل ہے، کیونکہ اسلام نہیں پسند کرتا کہ غلامی رہے. پھر اسی طرح کچھ غلام جیسے حضرت بلال رضی اللہ تعالیٰ عنہ جیسے کہ جن کے اوپر ظلم ہوتا تھا، تو ابو بکر صدیق نے ان کو آزاد کروایا امیہ سے. تو آج کے دور میں اگر غلامی نہیں تو پہلی بات یہ کہ جب کبھی ہو جائے، اگر خدا نہ خواستہ کوئی جنگ ہوتی ہے، کوئی مسلمان ملک پہ حملہ ہوتا ہے، تو آج کے دور میں اگر دیکھا جائے تو ایسی غلامی جنگی قیدی ہیں. پتہ نہیں کن کن کال کوٹریوں میں بند ہیں. یہ غلامی ہے. پہلے غلام ایسے ہی بنتے تھے، ایک مسلمان دوسرے مسلمان پہ حملہ کرتا، پھر جب جاتا تو اس کے لوگوں کو قید کر کے لے جاتا اور وہ لوگ اس کے قیدی بن جاتے. یہ تو اسلام کی مہربانی ہے کہ جس کی وجہ سے اس وقت ہمیں اپنے ارد گرد غلامی دکھتی نہیں ہے، ورنہ غلاموں کی منڈیاں لگتی تھی جیسے آپ کی بکروں کی منڈیاں لگتی ہیں، گھوڑوں کی منڈیاں لگتی ہیں، جانوروں کی طرح بکتے تھے، گلوں میں پٹے ڈلے ہوتے تھے غلاموں کے. غلام تو ایسے ہی تھے جیسے آپ کی ملکیت ہے، آپ کسی کو کوئی بلینڈر مشین تحفے میں دیتے ہیں، اسی طرح لوگ غلام دیتے تھے کہ لو یہ انسان نما ایک مشین ہے، جو مرضی سے کام کرو. کام بھی ان کے کرتے، ان کے لیے کماتے بھی، ان کی باتیں بھی مانتے. لیکن اسلام نے انسانیت کو قائم رکھنے کے لیے یہ ساری چیزیں جو تھی الگ کی، اور نتیجے میں آج نہیں ہے. لیکن اب اس کے نتیجے میں آج پھر کون سے لوگ ہیں کہ جو جیلوں میں پھنسے ہوئے ہیں، جو کسی ایسے کام میں ہیں کہ جہاں پہ اب ان کو نکالنا ہے وہاں پہ وہ رہ نہیں سکتے، ان کو اس چیز سے یعنی جان چھڑانی ہے، تو وہ سب اس میں آئیں گے. جنگی قیدی، اسیر، اور آج کل تو قیدی اور طرح کے بھی ہیں. آج کل تو ایک گلوبل سلیوری بھی ہے، اور وہ کون سی ہے؟ مسلمان ملکوں کی بڑی طاقتوں کے ہاتھوں بکنا. میں ایک رپورٹ پڑھ رہی تھی اور مطلب میں واقعی پریشان ہو گئی کہ اس وقت ہمارے مسلمان ملکوں کی حالت کیا ہے، کہ ایک ایک انسان جو ملک میں ہمارے رہتا ہے وہ دوسروں کے قبضے میں. یہاں کے غارمین کا لفظ آ رہا ہے، قرضوں میں جکڑے ہوئے لوگ. آج ہماری قومیں، ہمارے ملک قرضوں میں جکڑے ہوئے. کہ کسی ایک ملک کی رپورٹ میں پڑھ رہی تھی کہ اس کے اندر اگر ہر ایک پورے ملک کے اوپر جتنا قرضہ ہے بڑی طاقتوں کا، اگر اس کو ان کے ہر بندے کے اوپر ڈیوائیڈ کر دیا جائے، ہر انسان کے اوپر، تو ہر بندہ اپنی اصل کمائی کا جو ہے اس سے 30 گنا زیادہ قرضے میں ڈک جکڑا ہوا ہے. یعنی اس کی عمر اب 30 گنا لمبی ہو جائے تب بھی وہ قرضے میں ہی رہے گا. یعنی یہ یونیورسل سلیوری ہے اس وقت. آج ہماری سڑکیں کیوں نہیں بنتی؟ آج ہمارے حالات کیوں نہیں سنورتے؟ کیونکہ ہمارے پاس کچھ ہے نہیں. ہم جتنا ٹیکس پے کرتے ہیں حکومتوں کو، وہ سارے کا سارا اصل قرض نہیں، صرف سود کی قسط پہ جاتا ہے. آپ بھی تو سوچتے ہوں گے نا کہ آخر اتنا بھی بے درد حکمران کون ہوگا کہ لوگوں سے ٹیکس لے لے لیکن سڑکیں ٹوٹی ہوئی ہیں، گٹر نہیں بن رہے، اور دس اینڈ دیٹ، ملک وہیں کا وہیں کھڑا ہے. असल बीच में फैक्ट्स क्या है कि इतने कर्जे ले लिए मुसलमान मुल्कों ने और दूसरों जो भी गरीब थर्ड वर्ल्ड है दूसरों से, और हर वक्त उनकी शरह बढ़ती जा रही है कि वो हर दिन उसी की गुलामी में आ रहे हैं। इसीलिए तो आप देखिए कि सूद कितनी तकलीफ दह चीज है, और इसको अल्लाह ताला ने मना किया तो ये कोई छोटी बात नहीं। आज के दौर में आप देखिए कि जो सोशल स्ट्रक्चर बन चुका है उसकी वजह क्या कि इंटरेस्ट है, जहां वो आएगा वहां खराबी होगी। अल्लाह ताला ने जो निजाम दिया था वो सदकात का दिया था। आज हम कहते हैं कि लोग फंसे हुए हैं, क्या करें, गुर्बत है और तसल है। अगर सिर्फ एक असूल अल्लाह ताला का अपना लिया जाए ना कि यूरोप सदकात, सदकों काम किया जाए, आम इंसान सदका देने में खुले दिल से दें और सूद को रोक लिया जाए। जिस मुआशरे में सदका बढ़ जाता है वहां सूद बिगड़ जाता है, खत्म होता है। मिसाल दूंगी कि जैसे अब आपको अभी बताया कि सूद की रकमें इतनी है, हुकूमत को जो माल जाता है अगर वो सारा सूद देने में जा रहा है तो उस दिए हुए सदके और डोनेशन और टैक्स सारे खत्म हो गए ना। अगर ये सूद ना हो मुल्कों पे तो नतीजा क्या होगा कि जो हुकूमत देती है उसको मुल्क की फलाहो बहबूद पे लगाने के बाद फिर भी इतना बच जाता है कि वो गरीबों की मदद की जाती है। यानी ये एक बिल्कुल इकोनॉमिक्स है। हम लोग तो जो इकोनॉमिक्स पढ़ते हैं वो तो दुनिया की पढ़ते हैं ना, अगर आप इस्लामिक इकोनॉमिक्स पढ़े तो आप एक साल किसी मुल्क का चार्ज संभाल लें और आप देखें कि वही लोग जो जमीन के नीचे लगे हुए वो तख्तों पे बुलंदियों पे पहुंच सकते हैं। लेकिन कोई मर्दे मोमिन, कोई ऐसा जो आके ऐसा काम करते। इस वक्त उम्मत है मुस्लिमा, हम सिर्फ पाकिस्तान की बात करें, एक और रिपोर्ट मैंने सुनी और उसमें कहा था कि आज मुसलमान मुल्कों में यानी पाकिस्तान औरतों के पास जितना जेवर है, अगर ये सारा जेवर वो जमा करके हुकूमत को दे दें कि जाओ तुम इससे कर्जे छुड़वा लो तो वो कर्जे उतर सकते हैं। सिर्फ ख्वाहिशात की कुर्बानी देनी पड़ेगी। हमारा मामला क्या कि हम इनफरादियत पे जीते हैं, हम इज्तमाईयत पे नहीं। अब चाइना की मिसाल पढ़ें, शायद किसी को थोड़ी हिस्ट्री पता हो। हम 1947 में आजाद हुए थे, वो 1948 में आजाद हुए थे, एक साल बाद। और आज देखिए कि चाइना का नाम जहाजों के ऊपर है, यानी एक रुमाल बनता है तो वो भी चाइना में बनता है, आज एक जहाज बनता है तो वो भी चाइना में बनता है। क्यों? उस कौम ने मेहनत की। उन लोगों को जाके देखें ना, उनको ज्वेलरीज का शौक है ना उनको कपड़ों का शौक है, और काम 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 काम, इतनी लेबर पावर है कि आज यहाँ आप वेस्टर्न कंट्रीज में बैठे हुए आप यहाँ कोई चीज का ऑर्डर देते हैं तो वो बनती वहां से है। जैसे आमतौर पे यहाँ जितने भी ऑर्डर्स चलते हैं ये सब वहां जाते हैं। कभी कभी कोई ऐसी चीजें होती है, मिसाल सीडीज जैसे बनती है, आप लोग इकट्ठी सीडी बनने को देते हो, वो यहाँ की कंपनी आपसे ऑर्डर लेती है, लेकिन जब बन के वो शिपमेंट आपके पास आता है तो वो आपको चाइना से शिप होता है, और 2 वीक के अंदर वो बनवा के आपको यहाँ घर में भी भिजवा देते हैं। आप छोटा सा एक एल्बम खरीदते हैं आपको चाइना से आता है, चीज और बनती यहाँ है पैकिंग के लिए वहां जाती है। क्यों? कि अगर यहाँ पैकिंग हो जाएगी तो वो इतनी ज्यादा कॉस्ट पड़ जाएगी कि वो लोग अफोर्ड नहीं कर सकते। और आप जाके देखें उनके पास सादगी है और उनके पास कितनी यानी सहूलतें हैं, इसके बावजूद उनकी जिंदगी के अंदर ऐसा कोई तरीका नहीं है कि जिससे लगे कि ये पंप एंड शो है, बड़े बड़े घर, बड़ी बड़ी गाड़ियां, कोठियां उनके तस्वुर में नहीं है, क्योंकि उनको पता है कि हमने काम करना है। और आज इस वक्त वो इस मुकाम पे आ गए हैं कि वो अब जापान और बड़ी बड़ी जो मुल्क है उनको बीट कर सकते हैं। यानी यही बात कि अगर कोरियन हुकूमत ने ये कहा कि हमें अगर औरतें अपना गोल्ड दे दें तो हम लोग उसके साथ यानी कुछ अपना फायदा कर सकते हैं, तो औरतों ने लाइनों में लग के वो गोल्ड वहां जमा कराया। आज हम अपने दिलों को देखें, हम अपने बच्चों की शादी पे देते हैं तो एक की बजाय 10 भी दे देंगे तो कोई एतराज नहीं, और अल्लाह के रास्ते में कोई मांगे या चले दीन के लिए छोड़े। आप देखिए अपनी दुनिया जहाँ रहते हैं, जिन मुल्कों की सड़कें टूटी हुई हैं, जहाँ गटर खुले हुए हैं, हमारे घर देखे तो महल है, सड़कें देखे तो टूटी हुई है। इसके बरक्स आप यहाँ देखिए, इन मुल्कों में इवन वेस्टर्न में देखिए, उतने पंप एंड शो और उतने ग्लैमरी हाउसेस नहीं है जितने वहां है। अगर किसी का घर बहुत ज्यादा बड़ा भी खुला तो वो अंदर से सिंपल है, उसमें एक आइडिया। हमारे तो जो लाइटें और जो इस तरीके की ग्लैमर होता है वो ऐसे, लेकिन बाहर बस ऐसे ऐसे इलाकों में भी आप भी लोग तजुर्बा करते होंगे कि इंसान जाता है पाकिस्तान में कि गाड़ी नहीं मुड़ती, इतनी तंग गलियां हैं कि गाड़ी जाती नहीं वहां, लेकिन उसके बावजूद आप देखिए कि अंदर जाके देखे तो घर महल लगे होते हैं। तो मैं वहां सोचती हूँ कि इसको क्या जरूरत थी यहाँ लगाने की, ये कहीं बाहर रोड पे पैसा लगाता, इसको कुछ फायदा भी होता, दिन में कितनी दफा परेशान होगा। अभी एक ट्रेंड बिल्कुल मेरे अपने भाई ने मुझे बताया, कहने लगा कि आजकल तुम्हें पता है लेटेस्ट ट्रेंड यहाँ क्या चल रहा है शादी का? तो मैंने कहा क्या चल रहा है, कहने लगा कि लड़के वाले 3 घंटे के लिए, गालिबन इसी तरह कुछ बता रहे थे कि वो 15,000 या 20,000 रुपए की लेमोजिन हायर करते हैं। लेमोजिन में बारात जाने का रुझान शुरू हो गया। फिर खुद ही हंस के कहने लगा, ये अलग बात है कि लड़की के घर जाके वो मुड़े ना तो उसको बाहर गली में छोड़ के तो वहां से फिर अंदर पैदल जाना पड़े, ये अलग बात है, लेकिन आजकल ये रुझान बहुत चल रहा है जी। यानी कि लोग बच्चों को बेच रहे हैं अपने मुल्कों में, जैसे जानवर बिकते थे अब बच्चे बेफरोख्त। अब ये खबरें जब चैनल्स पे आने लगे और ऐसी चीजें हों तो आप जरा सोचिए कि फिर ऐसे मुल्क क्या गुलाम नहीं है। इस वक्त वफिर्रिका वल्गार एमीन, इन दोनों को सामने रख लें तो इस वक्त कर्जों में जकड़ी हुई कौम को ना इस बात का हक है कि ये अपनी जाती तईशात के लिए हजारों डॉलर और लाखों लगा दें, और ना इस चीज का हक है कि वो लाखों के कपड़े पहने, और ना इस बात का हक है कि हम अपने आप को आसूदगी में रखते हुए देखें। क्या हमें चैन पड़ता है? अगर मेरे पास लॉकर में 25-50 हजार डॉलर भी पड़ा है, क्या मुझे चैन पड़ सकता है? अगर मेरे ही जैसे गोश पोस के एक और इंसान जो है उसको शायद 50 डॉलर की वजह से उसकी जो है वो जान निकल रही है, भूख हो रही है। ऐसी कई चीजें मिलती हैं और इंटरनेट पे भी लोग भेजते रहते हैं। एक तो किसी ने पाकिस्तान की नहीं किसी और मुल्क की बात है कि वहां गुर्बत इतनी हो गई है आटा तक नहीं है उनके पास, और मट्टी के अंदर, यानी खास कि वहां मट्टी होती होगी, मट्टी के अंदर वेजिटेबल ऑयल और नमक डाल के तो वहां की औरतें कुकीज बेक करती हैं जो बच्चे खाते हैं। पूरी पिक्चर्स थी और वो बच्चा दिखाया हुआ था, उसमें पूरा मुंह खोल के दिखा रहा है, जुबान खिंची हुई है, और उसकी पूरी डिस्क्रिप्शन में लिखा हुआ है कि इसको खाने के बाद कितनी देर तक अंदर मुंह जो है ना वो खुश्क रहता है। तो उसकी माँ को करी जमीन पे उसने ऐसे ही बिछाया, जैसे हमारे यहाँ तंदूर टाइप होते हैं तो उसमें वो घोल के नमक और चीजें, कि उसके अलावा और है ही नहीं कुछ वाइस खाने को। ये नहीं कह सकते कि आज के दौर में इसमें कोई चीज नहीं, आज भी सब कुछ मौजूद है। तो अल्लाह ताला ने ऐसी चीजों के लिए फरमा दिया कि अगर तुम खर्च करना चाहते हो तो यहाँ भी खर्च करो।